अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानको पश्चिम डायरीमा टेकेन्द्र बस्याल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
पुनर्संरचनामा हेरफेरपछि बाँकेमा नौ स्थानीय तह कायम, नेपालगञ्जमा सातदेखि रगत अभाव।
बाँकेमा निर्वाचनको वातावरण बन्दै, बर्दियामा दाजुभाइ छुट्टा छुट्टै पार्टीबाट एउटै पदका उम्मेद्वार।
सुर्खेतका युवाका जनप्रतिनिधिसँग रोजगारीको अपेक्षा, उच्च अदालतको आदेशपछि कैलालीमा शुभ निर्वाचन सम्पन्न।
र बैतडीको दशरथन नगरपालिकाको एक प्राथमिक विद्यालयमा 26 विद्यार्थी।
भर्ना खुल्यो।
गुरुकुल सकर मोन्टेश्वरी स्कुल एनसीसीएनचो कोहलपुर 2 प्ले ग्रुप नर्सरी एलकेजी युकेजीका लागि नयाँ भर्ना खुल्यो। मोन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरूबाट मोन्टेश्वरी विधिमा कक्षा सञ्चालन गरिन्छ। सिट सीमित छ। समयमै सम्पर्क राखी आफ्ना नानी बाबुहरूलाई सभ्य बनाई सुरक्षित भविष्य सुनिश्चित गर्नुहोस्।
सम्पर्क गुरुकुल सकर मोन्टेश्वरी स्कुल एनसीसीएनचो कोहलपुर 2 बाँके। सम्पर्क नम्बर 081541132 98 61 76 6001।
पश्चिम डायरीको सुरुमा बाँकेका स्थानीय तह हेरफेर भएको प्रसङ्ग छ। हिजो दिनभर बाँकेको खजुरामा आम नागरिकहरूबीच चर्चा थियो। राति सुत्दा गाउँपालिकावासी थियौँ, बिहान उठ्दा नगरपालिकावासी भयौँ। चर्चामा सहभागी भए एक स्थानीय कृष्णबहादुर रसाइली। उहाँले रातारात सरकारले गाउँपालिकाबाट नगरपालिका बनाएर चमत्कार गरेको बताउनुभयो। यस्तो कसरी भयो, हामी आफै आश्चर्यमा छौँ। उहाँले भन्नुभयो, सरकारले सोमबार राति बाँके लगायत केही जिल्लाका स्थानीय तहको पुनर्संरचना गरे पछि यस्तो स्थिति देखिएको हो। यद्यपि सरकारले हतारमा नगरपालिका बनाउँदा स्थानीयमा उत्साह भने खासै देखिएको छैन। नागरिक पश्चिमेलीमा खबर छ। यस्तै कान्तिपुरमा खबर छ, बाँकेमा नौ स्थानीय तह कायम शीर्षकमा। सरकारले राप्ती सुनारी गाउँपालिकालाई विभाजन गरी 2 बनाउने निर्णय गरेपछि बाँकेमा स्थानीय तहको संख्या अब 9 पुगेको छ। खजुरा गाउँपालिका नगरपालिकामा स्तर उन्नति भएपछि नगरपालिकाको संख्या 2 भएको हो। यसअघि कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका थिए। यसअघि राप्ती सुनारी, नरेनापुर, डुडुवा, बैजनाथ, जानकी र खजुरा गरी 6 गाउँपालिका कायम गरिएको थियो। राप्ती पारीको पूर्वी उत्तरी 6 गाविसलाई गाभेर राप्ती सुनारी गाउँपालिका बनाइएको थियो। तर सरकारले पछिल्लो निर्णयले खासकुसमा कचनापुर र महादेवपुरी गाविसलाई गाभेर एउटा गाउँपालिका बनाइनेछ। त्यस्तै फतेपुर, बिनौना र बैजापुर गाविसलाई गाभेर छुट्टै गाउँपालिका बनाउने तयारी भइरहेको छ। जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले मन्त्रालयबाट आधिकारिक पत्र आइ नसकेको जानकारी दिनुभएको छ। तर राप्ती सुनारी गाउँपालिकालाई नै विभक्त गरी 2 गाउँपालिका बनाउने प्रारम्भिक जानकारी आएको उहाँले बताउनुभयो। नयाँ थपिने गाउँपालिकाको नामाकरण पछि निर्धारण हुनेछ। मन्त्रालयबाट पत्र आएपछि त्यसका लागि आवश्यक पर्ने सबै काम गर्नेछौँ, उहाँले भन्नुभयो। सरकारले निर्देशनको प्रतीक्षामा हामी बसिरहेका छौँ। निर्देशन आए लगतै काम सुचारू हुनेछ। एक गाउँपालिका थपिएपछि राजनैतिक दलबीच चर्चा अहिले सुरु भएको छ।
जेठ 31 निर्वाचनको तयारीका लागि नेपालगञ्ज स्थित निर्वाचन कार्यालय सक्रिय हुन थालेको छ। पहिलो चरणको मतदानमा धेरै मतपत्र बदर भएपछि त्यसको अनुपातमा बदर प्रतिशत कम गर्न निर्वाचन कार्यालयले तालिम प्राप्त स्वयंसेवक गाउँ टोलमा खटाउने समय थालेको छ। एक उपमहानगरपालिका, एक नगरपालिका र 6 गाउँपालिकाका प्रत्येक ओडामा पुगेर उनीहरूले मतदातालाई भोट हाल्ने तरिका सिकाउँदैछन्। निर्वाचन कार्यालयका कर्मचारी बिहानैदेखि कार्यालयमा आएर राति 9 काममा खटिरहेका छन्। त्यसका लागि क्षेत्रीय निर्वाचन कार्यालय बाँकेले 295 स्वयंसेवक खटाएको छ। उनीहरूले मतदाताको घर दैलोमा पुगेर स्थानीयकै भाषामा मतदान गर्ने तरिका सिकाइरहेका छन्। आजको अन्नपूर्णमा खबर छ। यस्तै अन्नपूर्णमै अर्को खबर रहेको छ। निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको सङ्ख्या थप गर्नु विधिसम्मत नभएको बताउनुभएको छ। आयुक्त शर्माले सरकारको निर्णय मान्न आयोग बाध्य नहुने पनि बताउनुभयो। नेपालगञ्जमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त शर्माले भन्नुभयो, सैद्धान्तिक हिसाबले पनि निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको सङ्ख्या थप्नु उपयुक्त हुँदैन। सङ्ख्या थप्ने सरकारको निर्णय आयोगले अस्वीकार गर्न पनि सक्छ, तर उहाँले सम्भव भएसम्म आयोग दोस्रो चरणको चुनाव समयमा सम्पन्न गर्न तत्पर रहेको बताउनुभयो। गजेन्द्र बोहराले खबर लेख्नु भएको छ।
दाङबाट रोल्पाको घर्ती गाउँ जाँदै गरेको रा 1J437 नम्बरको जीप आइतबार दिउँसो त्रिवेणी गाउँपालिका 5 सिद्धपुरमा दुर्घटना भयो। घटनामा त्रिवेणी 5 भक्तवीर डाङ्गी र शिवप्रसाद खत्री गम्भीर घाइते हुनुभयो। उहाँहरूलाई आइतबार साँझ नै नेपालगञ्ज मेडिकल कलेज पुर्याइयो। उनीहरूको हात र शरीरमा ठूलो चोट लागेकाले शल्यक्रिया गर्न भन्दै चिकित्सकले रगत चढाउनु पर्ने बताए। भक्तवीरका ज्वाइँ लालबहादुर ओली सोमबार बिहानै क्षेत्रीय रक्त सञ्चार केन्द्र पुग्नुभयो, तर पनि रगत पाउन सक्नु भएन। रगतको अभाव भएपछि यति बेला मध्य तथा सुदूरपश्चिम क्षेत्रका बिरामी समस्यामा परेका छन्। दुई क्षेत्रकै ठूलो अस्पताल नेपालगञ्जमा भएकाले उपचारका लागि यहीँ आउनुपर्ने बाध्यता छ, तर रगत अभाव देखिएपछि अधिकांश बिरामीको उपचार सेवा प्रभावित भएको छ। विभिन्न कारणले बिरामी भएका आफन्तहरू दैनिक 20 रक्त सञ्चार केन्द्र जाने गरे पनि रित्तो हात फर्कन बाध्य भएका छन्। कान्तिपुरमा खबर छ।
दोस्रो चरणको निर्वाचनमा बर्दियाको गुलरिया नगरपालिका 2 स्थित पण्डितपुरबाट एकै घरका सहोदर दाजुभाइ अलग अलग पार्टीबाट एउटै पदमा उम्मेद्वार बनेपछि आमालाई कसलाई भोट दिने भन्ने धर्म सङ्कट परेको छ। गुलरिया निवासी 87 सन्तु अधिकारीका जेठा छोरा कृष्ण अधिकारीले काङ्ग्रेस र कान्छा छोरा टङ्क अधिकारीले एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी पाएपछि आमालाई धर्म सङ्कट परेको हो। निर्वाचनले मुटु दुखेको छ बाबु, दुई भाइ अलग अलग पार्टीबाट लड्दा साह्रै गाह्रो हुँदो रहेछ। सन्तुले भन्नुभयो, निर्वाचनका दिन मलाई ज्वरो आएर भोट दिन जान नपरिने हुन्थ्यो। दुवैलाई भोट दिन मिल्दैन, मुटुका टुक्रा कसलाई मध्यौँ। छुट्टा छुट्टै पद भइदिएको भए आफूलाई सजिलो हुने उहाँले बताउनुभयो। आफूलाई मात्र नभई परिवारलाई नै नमज्जा लागेको उहाँको भनाइ छ। छोरा त केही भन्दैनन्, तर मलाई मन पोलेर आउँछ, उहाँले भन्नुभयो। आजको अन्नपूर्णमा यादव आचार्यले बर्दियाबाट यो खबर लेख्नु भएको छ।
यस्तै बर्दियाको अर्को प्रसङ्ग छ, सुकुम्बासी मुक्त नगर बनाउने प्रसङ्ग छ। स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले हिजो बर्दिया गुलरिया नगर समितिको प्रतिबद्धता पत्र जारी गर्दै सुकुम्बासी मुक्त बनाउने जनाएको छ। प्रत्येक सुकुम्बासीलाई लालपूर्जा वितरण गरी घरवास व्यवस्था गरिने माओवादीको घोषणा पत्रमा उल्लेख छ। गुलरिया नगर क्षेत्रमा बेरोजगार मुक्त घर बनाउने पार्टी केन्द्रीय सदस्य तिलक शर्माले बताउनु भएको छ। कान्तिपुरमा खबर छ।
प्युठान मलरानी गाउँपालिकाको चुजागा उद्यमीले मौरी पालन व्यवसायबाट आमदानी बढाएका छन्। विगत 1 व्यवसायको मौरी पालन सुरु गरेका यहाँका स्थानीयले घरमै बसी मनग्ञ आमदानी गर्न थालेका छन्। सोचेभन्दा धेरै राम्रो भएको छ। आरसिसी मौरी उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक पोमबहादुर नेपालीले भन्नुभयो, सुरुकै सिजनमा 3 मह बिक्री भयो, 1,00,000 धेरै आमदानी भएको छ। अघिल्लो आर्थिक वर्षको असारदेखि मौरी पालन व्यवसाय सुरु गरेको उहाँले जानकारी दिनुभयो। आजको अन्नपूर्णमा खबर छ।
धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन सोभ्युको निर्वाचन भएको छ। बिहान 8 साँझ 4 मतदान भएको थियो। कुल 4,050 मतदाता रहेको क्याम्पसमा 1,936 निर्वाचनमा भाग लिएका छन्। फागुन 18 र त्यसपछि 22 गते हुने भनिएको सोभ्यु निर्वाचन विद्यार्थी सङ्गठनकै विरोधका कारण स्थगित भएको थियो। दुई पटक स्थगित निर्वाचन उच्च अदालतको आदेशपछि हिजो सम्पन्न भएको हो। दिलबहादुर छत्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भयो। पश्चिम डायरीमा सर्पदंशबाट बस्ने उपाय,
घरमा बसेर कसैलाई मान्छेलाई पनि डसेका ती बेडमै पुगेर घातक टोकाई टोक्ने सर्पहरूको यिनीहरू खानेकुरा खोज्दै त्यहाँ पुगेको भनेपछि अब यसबाट जोगिनको उपाय के भने उनीहरूलाई मनपर्ने खानेकुराहरू घरभित्र अथवा घरको वरिपरि आउन दिनु भएन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61% कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
ओ, अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081523128।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
गर्मी सुरु भएसँगै सर्पदंशका बिरामीहरू बढ्न थालेका छन्। सामान्यतया सर्पको प्रकार जान्न सके मात्र पनि वर्षायाममा हुने सर्पको टोकाइको बिगबिगीबाट बस्न सकिन्छ। तराईका 26 जिल्लामा सर्पको वासस्थान रहेको बताइन्छ। सर्पको प्रकार र बस्ने उपायबारे सर्प तथा सर्पदंश अनुसन्धानकर्ता डाक्टर देव प्रसाद पाण्डे कुराकानी गर्दै
मुख्य विषालु सर्पका 2 ग्रुपहरू छन्। एउटा करेत र गोमन सर्पको समूह, अर्को चाहिँ यो हरियो परिवार अन्तर्गत का समूह। यी 2 समूहका सर्प चिन्यो भने पनि धेरै नै सहयोग हुन्छ। अब करेत र गोमन सर्पहरूको सर्प देख्ने बित्तिकै चिन्नको लागि गोमन धेरै जसोले चिन्नुहुन्छ। मान्छेको आमने सामुने पर्ने बित्तिकै आवाज स्वाँ आवाज निकाल्छ, टाउको ठड्याउँछ, हुड बनाउँछ, यसलाई चाहिँ टाउको भागलाई भागमा भएको छालालाई तन्काएर एउटा हुड बनाउँछ। अर्को जुन करेत भने, त्यो करेतहरू नेपालमा 6 प्रजातिका छन्। गोमनहरू चाहिँ 2 प्रजातिको छन्। किङ कोब्रालाई पनि गोमन भन्यो भने 3 भए। अब यो गोमनहरू अलमोस्ट एउटै खालको बानी बेहोरा देखाउने हुँदाखेरि गोमन सजिलो चिन्नुहुन्छ। करेत चाहिँ रातिमै सक्रिय हुने हुँदा करेतलाई थापाइहाल्नलाई अलिकति गाह्रो छ। त्यहाँनिर तपाईँहरूले रातिमा यदि लाइट बालेर हेर्नुभयो भने करेतहरूमा एकदम टलक आउँछ। लाइट बाल्ने बित्तिकै टिल्ल टल्किन्छ है, एउटा त्यो हो, अँ यो विषालु सर्प रहेछ है, करेत हुनसक्छ है भनेर। अनि बिचमा तपाईँसँग मोबाइलहरू, आजभोलि त फोटो खिच्ने मोबाइलहरू हुन्छन्, त्यसलाई नजिक जुम गरेर फोटो खिच्नु भएर मध्य ढाडमा यदि षट्कोणीय आकारका कत्लाहरूको एउटा लहर फैलिएको छ टाउकोभन्दा अलिक तलबाट पुच्छरको तलैसम्म त्यसरी फैलिएको छ भने यो 6 प्रजातिमध्ये एउटा कुनै प्रजाति हो भनेर थाहा पाइन्छ। अब करेत र गोमनको सर्पले डस्दाखेरि अलिक बढी यो हाम्रो मस्तिष्क छ नि, मस्तिष्कले नियन्त्रण गर्ने एउटा प्रणाली छ, स्नायु प्रणाली, त्यो प्रणालीलाई छेदविच्छेद पारिदिन्छ अथवा असर गर्छ र मान्छे बाँच्नलाई गाह्रो पर्न सक्छ यदि समयमै उपचार भएन भने। अब आयो उता जुन हरियोसँग मिल्ने गुण भएका नाकको पुवाल र आँखाको बिचमा चाहिँ ताप संवेदनशील खाल्टो हुन्छ एउटा, यसो टाउको नजिकै हेर्नुभयो, टाउको उठाएको छ र ताप संवेदनशील खाल्टो देख्नुभयो भने अथवा टाउको माथिल्लो भागमा मसिना कत्ला फैलिएर बसेको छन् भने अब यो चाहिँ यो हरियो परिवारको सर्प रहेछ है भनेर थाहा हुन्छ। यसलाई चाहिँ विभिन्न पुस्तिकाहरूमा हेर्दाखेरि 7-11-12-13 प्रजाति नेपालमा पाइन्छ भनेर छ।
अब यो सर्पहरू चिनेर जानेर खास गाउँघरमा रहेका आम सर्वसाधारण नागरिकहरूलाई फाइदा के हुने हो?
अब खासै उहाँहरूलाई चिनेरै फाइदा हुने एउटा प्रमुख कुरा छ। उहाँहरूले चिन्नुभयो भने यो चाहिँ विषालु सर्प रहेछ, कम्तीमा यो थाहा पाउनुहुन्छ र छिटोभन्दा छिटो त्यो प्रतिविष उपलब्ध हुने ठाउँमा पुग्नको लागि आफू तयारी बन्नुहुन्छ र अरूलाई तयारी गराउनुहुन्छ। एउटा यही नै फाइदा हो। अर्को प्राथमिक उपचार कुन खाले प्रयोग गर्ने भन्ने कुराको लागि पनि निर्कुल गर्न सजिलो पर्छ। यसरी उहाँहरूलाई प्राथमिक उपचारको तयारीका लागि पनि सजिलो भयो, अर्को त्योभन्दा नि अगाडि आफू पुरै सजग रहनलाई तयारी भयो। प्राथमिक उपचारको विधि पनि फरक छ, टोकेको ठाउँदेखि जहाँसम्म बाँध्न मिल्छ त्यहाँसम्म त्यो जुन थोरै यो कान्छी औँला छिराउन मिल्ने गरी बेसरी कस्न त फेरि त्यहाँ पनि भएन, हल्का दबाव पर्ने गरेर बाँध्ने र अनि त्यसलाई इम्मु भनौँ न चल्न नदिने।
कतिपयको सर्पहरू यस्तो छन् बिस्तारामा मान्छे सुतिरहेको हुन्छ, त्यो सर्प आएको पनि थाहा हुँदैन, त्यसले टोकेको पनि थाहा हुँदैन, यी सबै कुराहरूबाट कसरी बच्न सकिन्छ?
अहिले यहाँले जुन सङ्केत गर्नुभयो बिस्तारामै गएर डस्ने प्रायःजसो सर्पहरू करेत समूहका पर्छन्, यिनीहरू रातिमा सक्रिय हुन्छन् र अनि यिनीहरूको टोकाइ चाहिँ अक्सर कम दुख्ने अथवा नदुख्ने खालको हुन्छ, बिरामीलाई थाहा पनि हुँदैन। मैले एक दुई अध्ययन गर्ने क्रममा समुदायमा यो नवलप्रासी जिल्लाको केस थियो, टोकेकै ठाउँमा सर्पले डसेछ, उसको बिहान उठ्दा डेथ भयो, उसलाई थाहा नै छैन, मुसा खाइरहेछ, चराचुरुङ्गीको बच्चाहरू खाइरहेको छन् अनि भ्याकुता छेपारा, अब यी चाहिँ मैले पेपर पब्लिस गर्न त बाँकी छ र यी कुराले के थाहा पाएँ भने ती चाहिँ घरमा पसेर कसैलाई मान्छेलाई पनि डसेका ती जुन अघि भन्नुभयो नि बेडमै पुगेर घातक टोकाइ टोक्ने सर्पहरूको यिनीहरू खानेकुरा खोज्दै त्यहाँ पुगेको भनेपछि अब यसबाट जोगिनको उपाय के भने उनीहरूलाई मनपर्ने खानेकुराहरू घरभित्र अथवा घरको वरिपरि आउन दिनु भएन, एउटा मुसा आउन दिनु भएन, अर्को चराचुरुङ्गीको त्यो खोरहरू राख्छौँ नि हामी कुखुरादेखि लिएर परेवा यस्तै अथवा चराहरू आफै आएर पनि गुण बनाउँछन् त्यो गर्न दिनु भएन, छेपाराहरू यिनीहरू नछिर्ने खालको जाली पल्लाहरू राख्नु पर्यो होइन, एउटा यो अर्को चाहिँ झुल भित्र सुत्ने गर्नु पर्यो।
सर्प तथा सर्पदंश अनुसन्धानकर्ता डाक्टर देवप्रसाद पाण्डे र माधव अधिकारी। अब अन्य खबर, कञ्चनपुरको भीमदत्त नगरपालिकाको लेखा शाखा रहेको कोठा खाली गरेर रङ्गरोगन तथा व्यवस्थापन काम भइरहेको छ। कोठामा एसी जडान गरेदेखि कुर्सी टेबुल मिलाउने काम समेत भइरहेको छ। प्रशासक अधिकृत बस्ने कोठामा पनि केही दिन यता मरमत सम्भारको काम चलिरहेको छ। दोस्रो चरण अन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा चुनिने मेयर र उपमेयरका लागि दुवै कोठा व्यवस्थित गर्नका लागि काम सुरु भएको हो। पहिलो चरणको निर्वाचन अघिदेखि नै निर्माण र मरमत सम्भार काम सुरु भए पनि यस क्षेत्रको निर्वाचन सरेपछि काममा सुस्थता आएको हो, तर अहिले यसले तीव्रता पाएको छ। जिल्लामा अधिकांश नगरपालिका कार्यालयहरू भाडाको घरमा सञ्चालन भइरहेकोले कर्मचारीहरूकै लागि पनि पर्याप्त ठाउँ छैन। मेयर र उपमेयरका लागि भाडाकै घरमा कोठा व्यवस्थापन गरिरहेका छौँ। महाकाली नगरपालिकाका कार्यकारी अधिकृत महेश बमले भन्नुभयो, आजको कान्तिपुरमा भवानी भट्टले खबर लेख्नु भएको छ।
बैतडीको सदरमुकाम छेउ दशरचन नगरपालिका छ सुकुटीमा निङ्गल सैनी प्राथमिक विद्यालय सञ्चालनमा छ। पाँच कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा 26 जना मात्रै विद्यार्थी भर्ना भएका छन्। तीमध्ये 9 जना बाल विकास कक्षामा अध्ययनरत रहेको खबर खगेन्द्र अवस्थीले कान्तिपुरमा लेख्नु भएको छ। उता बाजुरामा सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा बाजुरामा महिला छात्रावास बनाउन नेपाल स्कुल अफ साइन्स निस्टले मारतडी स्थित मालिका माध्यमिक विद्यालयलाई 2,00,000 रुपियाँ सहयोग गरेको खबर छ। बझाङमा आमा बाबु नै दुवै अशक्त भएपछि बुङ्गल नगरपालिका 11 बस्ने बालकले 5 जनाको परिवार धान्दै आएको खबर छ। उहाँले गाउँलेको बाख्रा चराएर र सडकमा मागेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ। बाबुआमा दुवै अशक्त भएपछि उहाँ शिक्षाबाट समेत वञ्चित भएको खबर वसन्त प्रताप सिंहले कान्तिपुरमा लेख्नु भएको छ। यता नागरिक पश्चिमेलीमा बाजुराबाट कृष्ण ओली लेख्नुहुन्छ, विद्यालयमा बालमैत्री धारा निर्माण गरिएको छ। बढीमालिका नगर क्षेत्रभित्रका सबै विद्यालयमा बालमैत्री धारा निर्माण गरिएको छ। बालबालिकाहरूले धाराको पानी सहज रूपमा प्रयोग गर्न सकुन् भनेर बाल मैत्री धारा निर्माण गरिएको हो। साना उमेरका बालबालिका पानी पिउँदा भिज्ने लड्ने समस्या देखिन थालेपछि नगरपालिकाका सबै विद्यालयमा बाल मैत्री धारा निर्माण गरिएको छ। उता बझाङका बालबालिका भने काफल बेचेर पढाइ खर्च जुटाइरहेका छन्। विद्यालय पोसाक कापी कलम र झोला किन्नका लागि बालबालिका यति बेला सिजन अनुसारका फलफुल बेच्नमा व्यस्त रहेका छन्। जगत खड्काले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
कोहलपुर 11 बस पार्कका कृषक पुरमल बस्नेत लोपोन्मुख कुटका जातका मौरी संरक्षणमा लाग्नु भएको छ। देख्दा सानो भूषण जस्तो देखिने भए पनि त्यसले धेरै महत्त्व रहेकोले आफू संरक्षणमा लागेको उहाँ बताउनुहुन्छ। नेपालमा यही मौरीका बारेमा अनुसन्धानका लागि गत वर्ष क्यानाडाबाट आएका एक वातावरण विज्ञले समेत त्यसबारे चासो राखेपछि आफूले गरेको काममा निकै सन्तोष मिलेको उहाँले बताउनुभयो। मौरी चरिचरणका लागि बाँके बर्दियाका सामुदायिक वन र निकुञ्जमा रहे पनि स्थानीयहरूलाई त्यसको बारेमा ज्ञान नहुँदा कुटका जातिका मौरी लोप हुन थालेका छन्। सदिच्छ शाहले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
उहाँ न कुनै राजनीतिक दलको सदस्य न त कुनै दलसँग निकट नै हुनुहुन्छ, तर राज्यका हरेक निकायको नेतृत्वमा युवा पुग्नुपर्छ र युवाले नै देश बनाउनुपर्छ भन्ने सोचमा उहाँमा पहिलेदेखिकै सोच थियो। यो सोच हो वीरेन्द्रनगर नौका सुवर्ण कडेलको। पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गर्नुभएका उहाँ परिणाम आइसकेपछि निकै खुसी हुनुभयो। कारण हो वीरेन्द्रनगर नगरपालिकाको प्रमुख उपप्रमुख दुवै पदमा उहाँले नै भोट दिएका उम्मेद्वार विजयी हुनुभयो। त्यही खुसी साट्न उहाँ नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा समेत पुग्नुभयो। शपथ ग्रहण समारोह आयोजना गरिएको जिल्ला समन्वय समिति सुर्खेतको प्राङ्गणमा भेट्नुभएका कडेलले खुसी व्यक्त गर्दै भन्नुभयो, प्रमुख पदमा मेरो दुवै भोट खेर गएन, अब मेरा अपेक्षाहरू खेर जाने छैनन् भन्ने विश्वास लिएको छु, रोजगारको आशा अपेक्षा पनि गरेको छु। नगरपालिकाको प्रमुखमा देवकुमार सुवेदी र उपप्रमुखमा मोहन माया ढकाललाई नै विजय गराउनुको उद्देश्य भनेको नै युवाको समस्या बुझेर समाधान गर्नुहुन्छ भन्ने थियो। अहिले अब हरेक स्थानीय तहका प्रतिनिधिले आफ्नो स्थानीय तहभित्रका युवालाई रोजगार बनाउने योजना र कार्यक्रम ल्याउन आवश्यक छ भनेर भनेको खबर ललित बहादुर बुढाले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ। उता प्युठानमा जिल्ला स्तरका नेताले सार्वजनिक गरेको चुनावी तालमेलप्रति ग्रामीण क्षेत्रका कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। एमाले र राष्ट्रिय जनमोर्चा बीच भएको चुनावी कार्यगत एकता गर्ने निर्णय सार्वजनिक भएसँगै खुलेरै विरोध हुन थालेको हो। कान्तिपुरमा खबर रहेको छ।
यस्तै कान्तिपुरमै अर्को खबर रहेको छ। 5 नम्बर प्रदेशमा परेका 3 स्थानीय तहको निर्वाचन 2रो चरणमा हुँदैछ। पुथा उत्तर गङ्गा भूमे र सिस्ने गाउँपालिकाका 31 वडामा जेठ 31 गते निर्वाचन हुन लागेको हो। 5 नम्बर प्रदेशमा निर्वाचन हुन लागेको पनि त्यसको सबै व्यवस्थापन 6 नम्बर प्रदेशबाट भइरहेको खबर कान्तिपुरमा छ। यस्तै दाङबाट दुर्गलाल केसी लेख्नुहुन्छ, लम्बई नगरपालिका 3 फुल्कापुरका 67 वर्षीय शिवप्रसाद चौधरीले भूमिको माग गर्दै आन्दोलनमा धाउन थालेको वर्षौँ बितिसक्यो। जग्गा पाउने आशामा उहाँले हरेक राजनीतिक आन्दोलनलाई पनि साथ दिँदै आउनुभएको छ। विभिन्न सुकुम्बासी आयोग बने, निवेदन सङ्कलन गरियो, मोही किसानलाई जग्गा दिने कुरा पनि वर्षदेखि उठ्यो, तर अहिलेसम्म कुनै पनि निवेदनले काम नगरेको उहाँले बताउनुभयो। चुनाव आउँछ र नेता देख्न पाइन्छ तर काम गर्दैनन्, दुर्गलाल केसीले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा उम्मेदवारी छनौटमा दलहरूले दिनुपर्ने प्राथमिकता।
उम्मेदवारी दिँदा राम्रो एकदम सहनशीलता सबैसँग चाहिँ घुलमेल भएको र कुनै किसिमको चाहिँ अभियोग नलागेको व्यक्ति चाहिँ हुनुपर्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै 4थ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363899।
होप इन्टरनेशनल एकेडेमी नेपालगञ्जमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
हाम्रा विशेषताहरू: उच्च स्तरीय सुसज्जित कक्षा कोठाहरू, उच्च स्तरीय डिजिटल प्रविधिको विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै विद्यालय भवन, ध्वनि कोलाहल भिडभाडदेखि टाढा शान्त क्षेत्रमा, प्राथमिक उपचार र स्वास्थ्यको उचित व्यवस्था, कम्प्युटर ल्याब, खेलकुद लाइब्रेरी र ई लाइब्रेरीको सुविधा, शुद्ध पिउने पानी, स्वस्थ खाना र व्यवस्थित होस्टेलको सुविधा, नृत्य कला केन्द्र र सभाहालको उचित व्यवस्था, सुलभ र आरामदायी साधन र जेहेन्दार तीक्ष्ण र अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति।
होप इन्टरनेशनल एकेडेमी नेपालगञ्ज 2 विकास नगर बाँके।
सम्पर्क नम्बर 081551462 98584462। साथै +2 साइन्स र म्यानेजमेन्टको अध्ययन अध्यापन भइरहेको जानकारी गराउँदछौ।
यो कृष्ण सार एफएम।
94 MHz कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। दलहरू यति बेला चुनावी प्रचारसँगै उम्मेद्वारी छनौटमा पनि व्यस्त छन्। आकाङ्क्षीहरू धेरै हुँदा पनि केही दलले उम्मेद्वारीको टुङ्गो लगाउन सकेका छैनन्। मतदाताहरू भने कस्तो उम्मेद्वारलाई मतदान गर्ने भनेर चर्चा गरिरहेका छन्। यसैबीच साथी शम्भुप्रसाद थारूले उम्मेद्वार छनौटमा दलहरूले दिनुपर्ने प्राथमिकता विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई संकलन गर्नुभएको छ।
म केशकुमारी भण्डारी ओली, अहिलेसम्म निरन्तर पार्टीभित्र लागेर काम गरेको एउटा कामको मूल्याङ्कन गर्नु पर्छ। अनि अर्को कुरा, समाजमा जसले राम्रो काम गर्छ, जनताका लागि विकासका निर्माणमा होस् या कसैको दुःख पर्दा दुःखको साथी होस् या मुद्दा मामलामा मिलाउने कुरामा होस् या गाउँ घरमा अग्रसर भएर काम गर्ने व्यक्तिलाई हुनुपर्ने हो।
मेरो नाम चन्द्रराम थारू हो। जित्न सक्ने उम्मेदवारलाई जुन क्षेत्रमा जुन जातिको जुन जात र वर्गको जुन प्रतिनिधित्व छ त्यही आधारमा टिकट दिनुपर्छ भन्ने नीति रहेको छ र त्यही अनुरूप टिकट पनि वितरण हुन्छ। चौतर्फी बहुमुखी मतलब विकास प्रेमी होइन, अनि समाज सेवामा काम गरेको व्यक्ति होइन, पार्टीमा निरन्तर लागेको व्यक्ति, पार्टीबाट कहिले पनि विचलित नभएको व्यक्तिलाई अगाडि सार्ने प्रावधान।
म शान्ति ढकाल, पार्टीमा निरन्तर लागिरहेको इमान्दार सच्चा र पार्टीलाई कहिले पनि आफूलाई गरिरहेको काम इमान्दारीका साथ गर्नुपर्ने र उसले भोलि पार्टीमा लागेर अहिले उम्मेद्वार पाउँदा नपाउँदा पनि पछि चाहिँ निरन्तर लागिरहने खालको मान्छेलाई दिनुपर्छ। समाजमा स्थापित भएको हुनुपर्छ, समाजमा सहयोगी भावना भएको हुनुपर्छ, समाज स्वच्छ छवि भएको हुनुपर्छ। उसले चाहिँ समाजमा अलिक गल्ती कमजोरीहरू नगरेको र समाजका सबैले पचाउने खालको मान्छेलाई दिनुपर्छ।
म सलाहउद्दिन जसगढ। दलहरूले अधिकांश भ्रष्टाचारी र समाजमा जुन एउटा उत्पात गर्ने व्यक्तित्वहरूलाई पहिचान गरेर एकदम स्वच्छ छविको व्यक्तित्वलाई दलहरूले उम्मेदवारी दिनुपर्ने मैले देखेको छु।
मेरो नाम कान्छा थारू। यो उम्मेदवारीको विषयमा चाहिँ छनौट गर्दाखेरि अब धेरै साथीहरू महत्वकांक्षी हुन्छन्, जसमध्येमा जनमत भएको समाजमा चाहिँ भिजेको व्यक्तिलाई चाहिँ उम्मेदवारी दिँदा राम्रो एकदम सहनशीलता सबैसँग चाहिँ घुलमेल भएको र कुनै किसिमको चाहिँ अभियोग नलागेको व्यक्ति चाहिँ हुनुपर्छ।
मङ्गलबार बिहान सुर्खेतमा एकजनाको मृत्यु र 25 प्रहरी घाइते हुने गरी भएको जीप दुर्घटना गाडीको ब्रेक फेल हुँदा भएको घटनाका घाइतेले बताएका छन्। यता कोलपुरमा हिजो साँझ 6:30 बजेतिर कोलपुर चपरगोडीमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कोलपुर खड्गबारका 50 वर्षे बुद्धिराज चौधरी रहेका छन्।
नेपालगञ्जमा जारी डिसिसी कप अन्तर्विद्यालय तथा खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष व्यक्तिगततर्फ बाँकेका रियाज अन्सारी र इरफान अन्सारी फाइनलमा प्रवेश गर्नुभएको छ। हिजो नेपालगञ्ज रङ्गशाला स्थित कवर्ड हलमा सम्पन्न खेलमा रियाजले बाँकेकै सहरोज अन्सारीलाई 2-1 सेटले तथा इरफानले बाँकेकै शिव थापालाई 2-0 सेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणको पक्षमा केन्द्रित छ। स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई। बाँकेको बैजनाथ गाउँपालिका वार्ड नम्बर 6 का नरेन्द्र कुमार थापाको विचार।
स्थानीय निकायको चुनावमा विगत 20 वर्षको सङ्घर्षमा आएर स्थानीय निकायको चुनाव हुँदैछ र त्यो चुनावमा मैले राम्रो व्यक्तिलाई भोट हाल्ने छु। मैले हालेको भोट आगामी दिनहरूमा स्थानीय तह 20 वर्षदेखि खाली छ, त्यहाँ विकास निर्माणका कार्यहरू अहिलेसम्म भइरहेका छैनन् र त्यो विकास निर्माण कार्यहरू सम्पन्न गर्नको लागि राम्रो व्यक्तिलाई मैले भोट हाल्ने छु। त्यो व्यक्ति एकदम निष्पक्ष पारदर्शी राज्यको ढोकेटी या जनताको चाहिँ राजस्वलाई एकदम पारदर्शी रूपमा चाहिँ सञ्चालन गर्ने या विकास निर्माण कार्यमा लगानी गर्ने व्यक्ति चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पुनर्संरचनामा हेरफेर पछि बाँकेमा 9 स्थानीय तह कायम, नेपालगञ्जमा 7 देखि रगत अभाव।
बाँकेमा निर्वाचनको वातावरण बन्दै, बर्दियामा दाजुभाइ छुट्टा छुट्टै पार्टीबाट एउटै पदका उम्मेद्वार।
सुर्खेतका युवाको जनप्रतिनिधिसँग रोजगारको अपेक्षा, उच्च अदालतको आदेशपछि कैलालीमा शुभ निर्वाचन सम्पन्न।
र बैतडीको दशरथ नगरपालिकाको एक प्राथमिक विद्यालयमा 26 जना विद्यार्थी।
पश्चिम डायरी कृष्णसार एफएम डट ओआरजी डट एनपी मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
प्राविधिक सहयोगी योगेशसँगै टेकेन्द्र र म सावित्री बिदा हुन्छौँ। आज ज्येष्ठ 10 गते बुधबार मे 24 तारिक दोस्रो चरणको निर्वाचन आउन अब 21 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।